سیرت نبوی کے متنی دور میں سے آج ہم جو دیکھیں گے وہ ہے کہ نبی صلی اللہ علیہ وسلم جب مدینہ میں آئے تو آپ کو جن چیلنجز کا سامنا کرنا پڑا آپ نے ان سے کتنے احسن طریقے سے معاملہ کیا اور بغیر کوئی بڑی مشکل میں ڈلے ہوئے اللہ تعالیٰ کے نبی نے ایک طرف تو اسلامی ریاست کی ذمہ داریاں نبھانی شروع کر دیں اور دوسری طرف نبی صلی اللہ علیہ وسلم نے غلبہ اسلام کے لیے کوششیں کی اور ہر ایک کو اس کی جگہ پہ رکھا۔ مسلمان جب مکہ سے ہجرت کر کے مدینہ میں آئے اور ہم پیچھے دیکھ چکے کہ کس طرح قریش نے عبداللہ بن ابئی کے ساتھ راہ و رسم بڑھاتے ہوئے عبداللہ بن ابئی کو یوز کیا تاکہ نبی صلی اللہ علیہ وسلم کے لیے راستے بند کیے جائیں، اور ایسے وقت میں کچھ بہت زیادہ حوصلے والے صحابی جو بالکل ان چیزوں سے نہیں ڈرتے تھے وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی حفاظت کیا کرتے تھے، اور ان حالات میں جب جنگ کی اجازت ملی، اب یہ وہ حالات تھے کہ جب اتنا ظلم سہنے کے بعد ایک دم اجازت ملتی ہے تو ڈر یہ ہوتا ہے کہ کہیں کوئی غلط استعمال نہ کر لے، ایسی کہ جیسے بہت دیر بھوکا رکھنے کے بعد کسی کو کھانا دیا جائے تو ڈر کیا ہوتا ہے کہ وہ بہت جلدی سے نہ کھا لے۔ لہٰذا اللہ سبحانہ تعالیٰ نے دشمنوں کے ساتھ معاملہ کرنے میں بھی تدریج کا اصول رکھا۔ شروع میں صرف اجازت دی گئی تھی کہ جب ان پر ظلم ہو تو پھر وہ اس کا بدلہ لیں گے، آہستہ آہستہ پھر جب چند سالوں کی جنگوں کے نتیجے میں مسلمانوں کی اصل قوت سامنے آئی اور دشمنوں کو پتہ چل گیا کہ مسلمان بھی ایک طاقت ہیں تو بالکل برملا اعلان کرتے ہوئے پھر اوفنسو وار یعنی اقدامی جنگ کی بھی اجازت دی گئی۔ تو حالات وہ نہیں تھے کہ جس میں جنگیں جیتی جاتی ہیں، لیکن اجازت مل گئی اور یہی اسلام کی شان ہے۔ اگر صرف تیاریوں کو دیکھ کر اللہ کے راستے کے کام کیے جائیں تو کبھی بھی کوئی کام نہ کریں، کیونکہ دین والوں کی تیاری ہمیشہ ہی تھوڑی ہوتی ہے، اور اس کی وجہ بھی صاف ظاہر ہے کہ دین کا کام وقتی کام نہیں، چھوٹا کام نہیں اور رسمی کام نہیں۔ تھوڑے سے اسباب کو کتنے خوبصورت انداز میں مسلمانوں نے استعمال کیا اس کی کچھ مثالیں ہمیں سیرت میں سے ملتی ہیں۔ مثلا نبی صلی اللہ علیہ وسلم نے اپنے تھوڑے سے ساتھیوں کو اس طریقے سے ٹرین کیا اور حکمت کے ساتھ ان کا دائرہ کار مرتب کیا کہ وہ راستے جو مکہ سے شام تک جاتے تھے وہاں مسلمانوں کی فوج یا مسلمز کنٹرول زیادہ تھا تاکہ لوگ ادھر ہی سے آئیں گے اور خطرہ بھی ادھر سے ہی ہوتا ہے، خاص طور پہ جو قبائل شاہراہ کے ارد گرد یا اس سے مدینہ کے راستے میں آباد تھے ان کے ساتھ نبی صلی اللہ علیہ وسلم نے دوستی اور جنگ نہ کرنے کا معاہدہ کیا۔ یہ ایک پہلی کڑی تھی اس راستے میں مسلمانوں کو آگے بڑھانے میں کہ آپ نے ہمسایوں سے اچھے تعلق رکھے، ہم سب کے لیے بھی عمل ہے۔ اگر آپ بڑے دشمن سے لڑنا چاہتے ہیں نا تو آپ کو چھوٹے چھوٹے دشمنوں کو اپنے ساتھ ملانا پڑے گا۔ یہ جملہ لکھ لیں، دور کے دشمن سے لڑنے کے لیے قریب والوں کو دوست بنانا پڑتا ہے۔ یہ ایسی ہے جیسے ہم دور کے دشمن یعنی اس معاشرے سے یا شیطان سے لڑنا چاہتے ہیں تو ہمیں گھر والوں، قریبیوں، ساتھیوں سے دوستیاں کرنی پڑیں گی۔ بالکل اسی طرح اللہ کے نبی نے ان لوگوں کو اپنے ساتھ ملایا، اور دوسرا اقدام آپ نے کیا کہ اس راستے پر آپ نے کچھ گشتی دستے بھیجنا شروع کر دیے جو گشت کرتے رہتے، آپ کہہ سکتے ہیں کہ جو وہاں پہ ایک قسم کا پہرہ دیتے تھے کہ کسی بھی طرف سے کوئی معاملہ ایسا ہو تو مسلمانوں کو اس کی فوراً خبر ہو۔ اسی طرح نبی صلی اللہ علیہ وسلم نے یہود کے ساتھ ایک معاہدہ کیا تھا اور ان سے جنگ نہ کرنے اور جنگ کی صورت میں ایک دوسرے کے ساتھ تعاون کرنے کی بات بھی ہو چکی تھی۔ نبی صلی اللہ علیہ وسلم کہ جنگی پہلو کو سامنے رکھتے ہوئے دیکھ کر کوئی کہہ بھی نہیں سکتا کہ یہ کوئی ایک علمی شخص بھی ہوگا، آپ کے علمی سفر کو سامنے رکھیں تو لگتا بھی نہیں کہ اس شخص کو تلوار پکڑنی بھی آئے گی، اور یہی امتیاز تھا اللہ کے نبی صلی اللہ علیہ وسلم کا کہ آپ ہر میدان میں بدرجہ اتم خوبیوں کے مالک تھے۔ جنگ کی اجازت نازل ہونے کے بعد آپ نے کچھ سرایا اور غزوات کیے، مقصد کیا تھا کہ ذرا پرکھا جائے کہ ساتھیوں میں کتنا دم خم ہے اور کتنی بڑی مشکل کا یہ سامنا کر سکتے ہیں۔ دوسرا ارد گرد کے حالات اور مکہ کے راستوں پر نظر رکھنی مقصود تھی اور دیکھنا تھا کہ یہاں کے جو قبائل ہیں وہ جنگ کی صورت میں کس کا ساتھ دیتے ہیں۔ کچھ جس طرح ہمارے ہاں کہتے ہیں کہ आर्मी की परेड दिखाना ताकि दुश्मनों के ऊपर रूपतारी हो जाए, ये सारी कोशिशें थी कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने कुछ सराया किए। इसमें सबसे पहले एक सरिया जो आया था, सरिया कहते हैं वो जंग जिसमें नबी सल्लल्लाहु अलैहि वसल्लम खुद शरीक ना हो, छोटी सी झड़प के मानों में आज के दौर में आप कह सकते हैं। गज़वा वो होता है जिसमें अल्लाह के नबी खुद जाएँ और जंग हो या ना हो, और सराया वो मुहिम होती जिसमें आप तशरीफ़ नहीं ले गए लेकिन जंग हो जाती थी। इसी से लफ सराया और सरिया की ये जमा है। और जो पहली सबसे हुई थी वो थी सीफुल बहर, सीफ सीन की जेर के साथ इसको पढ़ेंगे। सीफ कहते हैं किनारे को और बहर कहते हैं समंदर को। ये जंग सन 1 हिजरी रमज़ान में मार्च के महीने में हुई। इसमें नबी सल्लम ने हज़रत हमज़ा बिन अब्दुल मुत्तलिब को, जो आपके चचा थे, इसका अमीर बनाकर भेजा। 30 मुहाजरीन आपके साथ शाम से आने वाले कुरैशी काफ़िले का पता लगाने के लिए रवाना हुए। उस काफ़िले में 300 लोग थे, सोचिए ज़रा, 30 और 300 एक के मुकाबले में 10। उस काफ़िले में अबू जहल भी था। और मुसलमान साहिल समंदर के करीब पहुँचे तो काफ़िले से सामना हुआ और जंग के लिए सफ़े बन गई। लेकिन कबीला जो है ना का सरदार मजदी बिन अमर ने, जो के फरीकैन का हलीफ था, उसने अपनी कोशिश की और ये जंग ना हुई। हज़रत हमज़ा का ये झंडा वो पहला झंडा था जो नबी सल्लम ने अपने दस्ते मुबारक से बांधा था। इसका रंग सफ़ेद था और इस झंडे को उठाने वाले अबू मरसद रज़ी अल्लाहु अन्हु थे। तो यहाँ से एक किस्म का आप अब वो मिजाज भी समझेंगी, बल्कि अब सीरत का वो दौर शुरू हो रहा है कि आज के दौर में अल्लाह के नबी पर लगे हुए बहुत सारे इल्ज़ाम, उनकी हकीकत भी देखेंगे और इंशाल्लाह आपको दिफा करना भी आएगा। फिर इसके बाद एक और सरिया हुआ था, सरिया राबिख के नाम से। ये शवाल सन 1 हिजरी में हुआ था। उबैदा बिन हारिस को महाजरीन के 60 सवारों का एक दस्ता देकर आपने भेजा। राबिख नाम की एक वादी में अबू सुफियान से सामना हुआ, उनके साथ 200 लोग थे। यहाँ फिर देख लीजिए कि हमेशा मुसलमान थोड़े रहे, काफिर ज़्यादा रहे। खूब तीर अंदाजी हुई एक दूसरे के ऊपर, लेकिन उससे आगे बात ना बढ़ी। इस सरिये में मक्की लश्कर के 2 आदमी जो थे वो मुसलमानों से आ मिले, एक मिकदाद बिन अमर थे और दूसरे उत्बा बिन गज़वान थे। ये दोनों मुसलमान थे और कुफार के साथ निकले ही इस मकसद से थे कि इस तरह मुसलमानों से जा मिले। अबू उबैदा का झंडा सफ़ेद था और झंडा उठाने वाले मिस्तो बिन असासा थे। यहाँ से आप देखिए कि जंगों से फ़वाद क्या होते थे। बाज़ लोग जो मुसलमान हो जाते थे वो अपना ईमान छुपाए रखते थे इस आस में कि चलो कोई जंग होगी ना तो साथ चले चलेंगे और वहाँ जा के अपने इस्लाम का इजहार करके हम उधर चले जाएंगे, ताकि वो हिजरत की सूरत में जो मुश्किलात पेश आती थी या मक्का छोड़ के मदीना में जाना और सबको कॉन्शियस करना, उससे बच जाएंगे। यहाँ से आपको फिर हिकमत समझ आ रही होगी, इस्लाम किस खूबसूरत तरीके से हिकमत अमलियाँ सिखाता है लोगों को। इसी तरह एक सरिया हर्रार हुआ था ज़िकात के महीने में, और आप देख रहे हैं कि शायद ही कोई महीना सुकून का गुजरा हो। हम तो लीडर्स के बारे में सोचते हैं ना कि ये मज़े से बैठते हैं आराम की कुर्सियों में, लेकिन लीडर तो तब भी नहीं सोते जब दूसरे सोते हैं। जब दूसरे खा रहे होते हैं तो वो तो उस वक़्त खाते भी नहीं हैं। उनके ज़िंदगी में आराम का कोई ऐसा तसव्वुर नहीं होता जो लग्जरीज और बिल्कुल वेकेशन प्लान के नाम पे हो। जिस तरह सूरज एक जगह से जब डूबता है तो वो दूसरी जगह दूसरों को नफ़ा देता है, इसी तरह लीडर्स की भी ज़िंदगी इसी किस्म की कोशिशों का नतीजा होती है। लेकिन आप देख लीजिए कि अल्लाह के नबी इसके बावजूद कितने मजबूत, कितने स्ट्रॉन्ग, हर मौके पे खुशी के साथ इन मामलों को टैकल करने वाले। कोई रोते धोते नहीं दिखते, कोई इस तरह के हालात नहीं है कि आप दूसरों को अपने दुख सुनाते रहें। सरिया हर्रार जो हुआ था इसमें आपने साथ भी नबी वक्कास को मुकर्रर किया, 20 लोग उनके साथ थे। कुरैश के काफिले का पता लगाने के लिए इन गए थे और आपने फरमाया कि देखो हर्रार से ज़्यादा आगे ना बढ़ना। पैदल गए थे, सुभान अल्लाह, रात को सफ़र करते दिन को पीछे छुपे रहते। 5वें रोज़ सुबह हर्रार पहुँचे तो पता चला कि काफिला तो एक दिन पहले जा चुका। इस सरिये का झंडा भी सफ़ेद था और झंडा उठाने वाले मिकदाद भी ना मरते। है कोई सोने का वक्त? है उम्मत मुस्लिमा को गाफिल रहने की ज़रूरत? बड़ी भोली भाली उम्मत है, आओ हमारे घर में मुल्कों में कॉलोनीस बना जाओ, झंडे लगा जाओ, हमारे सारे न्यूक्लियर वेपन्स पे तुम अपना कंट्रोल करो। और हम चूँकि बड़े बेजरर से लोग हैं, लव 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 की बात करते हैं, ये इस्लाम नहीं था। اسلام سب سے پہلے انسان کو اپنا دفاع سکھاتا ہے، جان کی حفاظت، مال کی حفاظت، عزت کی حفاظت عبادت قرار دی، ان کو بچاتے ہوئے جان چلی جائے تو یہ انسان کے لیے شہادت کے درجے کی بات دی گئی، تو لہٰذا مسلمان غافل نہیں ہوتا، دشمنوں کے ہاتھوں میں ترنے والا نہیں بنتا، کیونکہ خودکشی حرام ہے نا، سوسائڈ ہو یا ایک بندے کی ہو یا امت بن کے سوئے رہیں اور دشمن آپ کا سب کچھ لے جائیں، یہ بھی تو خودکشی ہی کی ایک قسم ہے۔ تو مومن غافل، ہر دم ہر لمحہ ہوشیار، تو یہی کیفیت ہمیں ان جنگوں اور ان غزوہوں میں دکھتی ہیں۔ ایک اور غزوہ ابوا یا غزوہ ودان کے نام سے ہوا، سفر کے مہینے میں 2 ہجری میں، 70 مہاجرین کے ساتھ نبی صلی اللہ علیہ وسلم خود تشریف لے گئے، مدینہ میں سعد بن عبادہ کو اپنے پیچھے چھوڑا۔ اس مہم کا مقصد کیا تھا کہ قریش کے ایک قافلے کی راہ روکنا۔ آپ ودان تک پہنچے لیکن کوئی معاملہ پیش نہ آیا۔ اسی غزوے میں اپنے بنو دمرہ کے سردار وقت عمر بن مخشی سے دوستی کا معاہدہ کیا، اور معاہدے کی عبارت کچھ اس طرح سے تھی کہ یہ معاہدہ بنو زمرہ کے لیے محمد صلی اللہ علیہ وسلم کی تحریر ہے، یہ لوگ اپنے جان اور مال کے بارے میں امن میں رہیں گے، اور جو ان پر حملہ کرے گا اس کے خلاف ان کی مدد کی جائے گی، ہاں مگر یہ کہ وہ اللہ کے دین کے خلاف اگر جنگ کریں تو یہ معاہدہ اس وقت تک ہے جب تک کہ سمندر ان کو تر کرے، یعنی ہمیشہ کے لیے، پانی میں ڈالیں گے تو گیلے تو ہوں گے نا، اور اللہ کے نبی نے اپنی مدد کے لیے انہیں آواز دی تو ان کو آنا پڑے گا۔ گویا کہ یہ بھی اب دیکھیے کہ دوسروں کو اپنے ساتھ ملانے والے تھے نا، جب لوگ کمزور ہوتے ہیں تو چھوٹے چھوٹے کمزور لوگ مل جاتے ہیں تو ایک بڑی طاقت بن جاتے ہیں، بالکل اسی طرح کے حالات اللہ کے نبی نے پیدا کیے۔ یہ پہلی فوجی مہم تھی جس میں اللہ کے نبی صلی اللہ علیہ وسلم خود تشریف لے گئے، 15 دن مدینہ سے باہر گزارنے پڑے، اور اس کا پرچم بھی سفید تھا، حضرت حمزہ آپ کے ساتھ تھے، لیکن کچھ نہیں ہوا۔ آپ فیل کر رہے ہیں کہ اس سے فائدہ کیا ہو رہا ہے، دشمن کے دل پہ روب۔ دیکھیے ایک چھوٹا سا جملہ لکھ لیں، تفسیر میں آپ کو سورۃ توبہ پڑھاتے ہوئے لکھایا گیا تھا کہ اسلام اسلحے کے استعمال سے زیادہ، اسلحے کے اظہار پر رغبت دلاتا ہے، یعنی اسلحہ چلاؤ نہیں دکھاؤ۔ اللہ تعالیٰ کہتے ہیں کہ تیاری کر کے رکھو تاکہ دشمن پر روب آئے، اسلام میں یہ پسندیدہ چیز ہے، تاکہ دشمن کو پتہ چل جائے کہ یہ کوئی سوئے ہوئے لوگ نہیں۔ ہاں اگر مسلمان اسلامک پاور بنتے ہیں، اٹامک انرجی ان کے پاس ہے، نیوکلیر انرجی ہے، تو کوئی بری بات نہیں، ہر بندہ اپنا ڈیفنس کرتا ہے۔ آپ گاڑی چلاتے ہوئے تو آپ انسٹرکشن دیتے ہیں کہ آپ سیٹ بیلٹ رکھیں، تو ڈیفنس ہے نا، فائر ایگزٹس تو آپ نے گھروں میں رکھ دیے، اس سے زیادہ لوگ اس روم میں نہ آئیں یہ تو آپ نے کہہ دیا، تو پھر کیا خیال ہے آپ کا کہ ایسے کاموں کے اندر انسان جہاں اپنے آپ کو دشمنوں کے آگے پیش کر دے، کیا یہ فطرت کا اصول ہے؟ ان ساری چیزوں سے ہی تو لوگوں کو سمجھ آنی شروع ہو گئی تھی کہ یہ مسلمانوں کو ہوا کیا۔ اسی طرح غزوہ بوات کے نام پر ہوا، 200 صحابہ کو اللہ کے نبی صلی اللہ علیہ وسلم لے کر گئے، ایک قافلے کا راستہ روکنا مقصد تھا، جس میں امیہ بن خلف، قریش کے 100 آدمی اور 2500 اونٹ تھے۔ آپ رضوہ کے کناروں میں بوات نام کا ایک مقام ہے، وہاں تک گئے لیکن کوئی معاملہ نہ ہوا۔ سعد بن معاذ کو اپنے مدینے کا امیر بنایا، جھنڈا اس میں بھی سفید تھا، اور سعد بن ابی وقاص جھنڈے کو پکڑے ہوئے تھے۔ آپ دیکھیے کہ لوگ کہہ سکتے ہیں کیا ضرورت ان چیزوں کی، آپ کو کس نے کہا آپ ایسا کریں، نہ کرتے تو بھی ٹھیک تھا، آپ کیوں ان دشمنوں کے اوپر اس طرح کی بات کرتے ہیں؟ تو بات واضح ہو چکی کہ اسلام کا مزاج ڈیفینسو سے زیادہ اوفینسو ہے۔ شرط کیا ہے کہ دوسرے کو بے ضرر طور پہ یا بے گناہی میں نہ پکڑو، لیکن دوسروں کو یہ خوب اچھی طرح بتا دو کہ مسلمان اپنی حفاظت کرنے والے ہوتے ہیں۔ مسلمان صرف اس لیے نہیں کسی پر حملہ کرتے کہ ان کے ریسورسز لے لیں، ان کے تیل کے یا سونے کے ذخائر لے لیں، بلکہ مسلمان دنیا میں اللہ کے کلمے کو بلند کرنا چاہتے ہیں۔ ایک چھوٹی سی اور چیز بھی ذہن میں رکھیے، جو آپ کو آگے غزوہ بدر کے موقع پر بھی انشاءاللہ بات زیادہ واضح سمجھ آئے گی اس کی روشنی میں، کہ جب مسلمان مکہ سے ہجرت کر کے مدینہ میں آئے تھے تو زیادہ تر لوگ جو تھے وہ تو اپنے گھر بار کاروبار ایسے ہی چھوڑ آئے تھے، اتنا ٹائم تھوڑی تک ریپ اپ کریں اور بیچیں بانٹیں تاکہ ان کو پہلے لوگوں کو پتہ چل جائے کہ یہ اب جانے والے ہیں تو ہم ان کو روکیں، چپکے سے نکل آئے تھے۔ اب وہ اصولاً تو ان لوگوں کے ہی تھے، جیسے آپ پاکستان سے ادھر آ جائیں تو آپ کا پلاٹ آپ کا ہی ہے نا، کوئی دوسرا تو اس پہ قبضہ نہیں کر سکتا، یا آپ کی کوئی پراپرٹی ہے یا آپ کے کوئی پیسے ہیں۔ بالکل اسی طرح سے نبی صلی اللہ علیہ وسلم اور آپ کے ساتھیوں کا جو بھی وہاں سامان تھا وہ آپ کا تھا، लेकिन मुसलमानों के वहां से निकलते ही मक्का के जो लोकल लोग थे उन्होंने उस पर कब्जा कर दिया। ये जो काफलों के रास्ते रोकने होते थे बाज दफा इस सोच के साथ भी होते थे कि हम अपना माल उनसे लेंगे, और उनको असल में ये बताना मकसूद होता था कि हम तुम्हारा कुछ नहीं लेंगे बल्कि हम तुमसे अपने माल का मुतालबा करते हैं। तो इस तरह के बहरहाल छोटे छोटे गजबात होते रहे। तकरीबन दूसरा साल हिजरत का शुरू हो गया। इसके बाद जो अगला गजबा हुआ था ये गजबा सफवान, सीन से है, जैसे स्वाद से सफवान लिखते हैं इस तरह सफवान है। इसमें कुर्स बिन जाबिर फहरी ने मुशरिकीन की एक मुख्तसर सी फौजी जमात के साथ मदीना की एक चरगाह पर छापा मारा, कुछ जानवरों को लूट कर ले गए। नबी सल्लम ने 70 सहाबा के साथ इसका ताकुब किया और बदर के किनारे में वादी सफवान तक आप गए, लेकिन आप उन लोगों को ना पकड़ सके और बगैर किसी टकराव के वापस आ गए। इसी गजबे को बाद लोग गजबा बद्र उला भी कहते हैं, क्योंकि अब इसके बाद आप देखेंगे कि बहुत थोड़ा सा अरसे के बाद ही गजबा बदर हो जाएगी। तो इसके अंदर आपने मदीना की जो इमामत थी ज़ैद बिन हारिस के हाथ में रखी और झंडा सफ़ेद था। यहाँ से सफ़ेद झंडे की भी बात देख लीजिए कि यमन का एक किस्म का निशान था, और हज़रत अली के हाथ में जंग का झंडा था। यह असल में उस दौर का रिवाज भी था, झंडा दिखाकर लोगों के साथ इस तरीके से मामला किया जाता था कि यानी ये एक रस्म थी कि जिसका मैदान जंग में झंडा नीचे गिर गया उसको फिर शिकस्त हो जाती थी। इसके बाद अगला गजबा जो हुआ वो ज़िल उशैरा के नाम से था, जमादिल उला और बाज़ रिवायत में जमादिल आखिर में ये गजबा हुआ। नबी सल्लम के साथ 150-200 के करीब महाजरीन थे, लेकिन आपने किसी को मजबूर नहीं किया था। सवारी के लिए सिर्फ 30 ऊँट थे, लोग बारी बारी सवार होते। एक काफ़िला था कुरैश का जो मुल्क शाम जा रहा था, उसको देखना था, पता चला कि ये मक्का से चल चुका है और कुरैश का माल था। आपने ज़ुल उशीरा तक पहुँच कर पड़ाव किया, लेकिन काफ़िला पहले जा चुका था। अब देखिए ना कि उस दौर में ना तो कोई एक एक मिनट की खबर थी कि ट्रेन इस वक्त इतने मिनट पे इधर होगी, बस इधर होगी, जहाज़ इधर उतरेगा, आज इतना लेट है उतना, ये कुछ तो था ही नहीं ना। बिल्कुल इसी तरह से उस दौर में ये चीज़ें रखी जाती थी कि ठीक है जो भी चीज़ जिस तरह की होगी वो उसके हिसाब से होगी। तो ये सारी चीज़ें फिर बाज़ दफ़ा फ़ायदा हो जाता था, बाज़ दफ़ा नहीं होता था। नबी सल्लम जमादुल उला के आखिर में रवाना हुए और आखिर में वापस आए, इसीलिए इस गजबे के बारे में लोगों को शक है कि ये कब हुआ था। नबी सल्लम ने इस गजबे में बनु मुदलच और उनके हलीफ बनु जमरा से जंग ना करने का माहदा किया। ये भी एक किस्म की बहुत बड़ी सक्सेस थी कि जंग नहीं होगी इस दौरान किसी दूसरे के साथ। मदीना में आपके पीछे से अबू सलमा जो थे वो इमाम बने, और इस दफ़ा भी झंडा सफ़ेद था और हज़रत हमजा के हाथ में था। यहाँ से मैं एक चीज़ सोच रही थी कि जिन सहाबा कराम को बहुत लंबी उम्र नहीं मिली, जैसे कि हज़रत हमजा, गज़वे उहद ही में इनका इंतकाल हो गया, ये छोटी छोटी जंगें इनके भी तो दर्जे बुलंद कर गई ना, कि इनको अल्लाह के रास्ते में लड़ने का निकलने का मौका मिला और किस तरीके से अल्लाह सुबहाना ताला के नबी की इन प्लानिंग की वजह से दुनिया में कोई फ़ायदा हुआ ना हो, लेकिन आखिरत में तो इंशाल्लाह ताला ज़रूर हुआ होगा। इसी दौरान ये सब कुछ होते हुए सरिय नखला के नाम पर एक गजबा हुआ। रजब सन 2 हिजरी का महीना था। अब्दुल्ला बिन जाहश जब अब्दुल्ला बिन हजश की सरकर्दगी में 12 महाजरीन का एक दस्ता आपने रवाना किया। हर दो लोगों के पास एक ऊँट था, बारी बारी सवार होते। दस्ते के अमीर ने रसूलुल्लाह को एक तहरीर लिख दी, यानी अमीर लश्कर जो थे उनको अल्लाह के नबी ने एक तहरीर दी और कहा कि 2 दिन सफ़र कर लेने के बाद ही से देखना। ज़रा अब यहाँ भी ज़रा देखिए आप कैसे अपने साथियों की तरबिया और उनका तज़किया करते थे। कहा भी नहीं खोलना, अब आपको कोई दे दे ओपन खत और कहे कि 2 दिन बाद खोलना तो शायद नींद ही ना आए, पता नहीं इसमें क्या लिखा हुआ है। कहा 2 दिन बाद खोलना। कहा ठीक है। 2 दिन सफ़र किया, उसके बाद अब्दुल्ला ने जब देखा तो उसमें क्या लिखा था, आपने फिर लिखा हुआ था जब तुम मेरी तहरीर देखो तो आगे बढ़ते जाओ यहाँ तक कि मक्का और ताइफ के दरमियान नखला में उतरो और वहाँ कुरैश के एक काफ़िले की घात में लग जाओ और हमारे लिए उसकी ख़बरों का पता लगाओ। उन्होंने समा और इताअत किया और अपने दोस्तों को इसकी इत्तला देते हुए फरमाया, मैं किसी चीज़ पर जबर नहीं करता, जिसे शहादत महबूब हो वो उठ चले और जिसे मौत नागवार हो वो वापस चला जाए, बाकी रहा मैं तो बहरहाल आगे जाऊँगा। इस पर सारे साथी उठे और साथ चल पड़े। यानी अल्लाह के नबी बाज़ दफ़ा पहले बताते भी नहीं थे कि करना क्या है, किधर जाना है, लेकिन इतना प्यारा गिरोह था, समय ना व ताना कहने की जब आदत थी तो इस तरह के हर हुक्म पे चल पड़ते थे। फिर आप देखें कि इन्होंने अल्लाह के नबी की मानी तो इनके साथियों ने इनकी मानी, कहा कि हम तो चलेंगे। फिर अगली बात यहाँ से ये भी पता चलती है कि उस दौर के लोग मौत से नहीं डरते थे, उनको पता था मौत तो आके रहनी है जहाँ भी आएगी। जब चल पड़े तो रास्ते में सात बिन अबी वक्कास और उत्बा बिन गजवान का ऊँट गायब हो गया। अब ये दोनों बारी बारी उस पर सफ़र करते थे, ये बेचारों का एक ऊँट वो भी ना रहा तो ये पीछे रह गए। अब्दुल्ला बिन जहश ने तवील मुसाफत तय करके नखला में नज़ूल फरमाया। वहाँ से कुरैश का एक काफिला गुजरा, किशमिश, चमड़े और सामान तजारत को लिए हुए। काफिले में अब्दुल्ला बिन मुगीरा के दो बेटे उस्मान और नौफल और अमर बिन खजरमी और हकीम बिन किसान थे। मुसलमानों ने मशवरा किया कि आखिर क्या करें। अच्छा, ये क्या था, ये हराम महीने यानी रजब का आखिरी दिन था। अगर लड़ाई करते हैं तो इसमें हराम महीने की बेहरमती होती, और रात भर रुक जाते तो ये लोग हदूद हरम में दाखिल हो जाएंगे। करें क्या, इसके बारे में आपको याद आ रहा होगा, हमने आयतें भी पढ़ी हैं कुरान पाक में कि किस तरह इसको उन्होंने बहुत बड़ा शोशा बनाया। सूरह बकरा में आता है, यसअलूनक अनिल शहर अलहराम क़िताल फ़ीही कुल क़िताल फ़ीही कबीर, वही वाला ये वाक़या जो अगर आप में से किसी को याद आ गया होगा। इन्होंने कहा कि रात को ही हमला कर देते हैं ताकि बैतुल्ला है उसकी हुरमत पामाल ना हो। एक शख्स ने अमर बिन हजरमी को तीर मारा, वो मारा गया। बाकी लोगों ने उस्मान और हकीम को गिरफ्तार किया, नौफल जो था वो भाग निकला। इसके बाद ये लोग दोनों कैदियों और सामान काफिला को लिए हुए मदीना पहुँचे। उन्होंने माले गनीमत से खुमस भी निकाल लिया था, छठा हिस्सा जो आपको पता है। हालांकि खुमस का हुक्म जो था ये गज़वे बदर के मौके पे नाजिल हुआ था, लेकिन हो सकता है कि खुमस का कुछ इब्तदाई दर्जा हो, लेकिन बहरहाल ये रिवायत आती है। और ये इस्लाम की तारीख का पहला खुमस था, पहला मकतूल और पहले कैदी थे। अल्लाह के नबी ने इनसे पूछा कि आपने ऐसा क्यों किया, जबकि हुरमत का महीना शुरू हो गया था, तो आपको तो ऐसा नहीं करना चाहिए था। यानी आपने खुश होने के बजाय कि बहुत बड़ा कारनामा आप करके अपने डांटा। मुशरिकीन मक्का को इस पर खूब प्रोपेगंडा करने का मौका मिला। मुसलमानों ने अल्लाह ताला के हराम किए हुए महीने को जी हराम कर लिए, खूब बातें, जितने मोतनी बातें, हत्ता के फिर वही के ज़रिए अल्लाह ताला ने इस प्रोपेगंडे की कलई खोली और बताया कि मुशरिकीन जो कर रहे हैं वो मुसलमानों की हरकत से ज़्यादा बड़ा जुर्म है, क्योंकि इन्होंने तो इससे भी बहुत बड़ा काम किया। क्या सूरत बकरा की आयत नंबर 217 है, यसअलूनक अनिल शहर अलहराम क़िताल फ़ीही कुल क़िताल फ़ीही कबीर वसद्दुन अन सबीलिल्लाहि वकुफ्रुम बिही वलमस्जिदिल हराम व इखराज अहलिही मिन्हु अकबरु इंदल्लाहि वलफितनतु अकबरु मिनल क़त्ल। लोग आपसे हराम महीने में क़िताल के बारे में पूछते हैं, कह दो कि इसमें जंग करना बड़ा गुनाह है, और अल्लाह की राह से रोकना और अल्लाह के साथ कुफर करना, मस्जिद हराम से रोकना और इसके रहने वालों को वहाँ से निकालना, ये सब अल्लाह के नज़दीक और ज़्यादा बड़ा जुर्म है और फितना कत्ल से बढ़कर है। यानी अपने दामन में तो झांको, तुम्हें एक कत्ल से इतना मसला लगा, लेकिन तुमने मुसलमानों को ऐसे हालात पर मजबूर किया कि वो अपने घर बार छोड़ कर, मक्का मस्जिद हराम छोड़ कर मदीना चले गए, उसके बारे में क्या। हमारे यहाँ इसको कहते हैं कि दूसरे की आँख का तिनका है वो भी शहतीर दिखता है और अपने जुर्म इंसान को नहीं दिखते। बहरहाल इस पर वही आई, खूब शोर मचा, लेकिन मामला फिर बाद में दब गया। अल्लाह के नबी सल्लम ने उनको सपोर्ट नहीं किया, नबी सल्लम ने दोनों कैदियों को आज़ाद किया और जो शख्स गलती से मारे गए थे उनके घर वालों को खून बहा दिया। आज कितने को लोग हैं जो इस तरह का इंसाफ करते हो। आप देखिए कि हालात जैसे भी हों, जो भी हों, लेकिन जितना अमीर लश्कर इंसाफ करने वाला होगा और अच्छे बुरे की बुनियाद पे मामलात को ले, सिर्फ ये नहीं कि अब हमने कर दिया तो ये गलत है, मानिए हो सकती है गलती, इज्तिहादी गलती भी हो सकती है, जोश भी हो सकता है, जज्बातियत भी आ सकती है, लेकिन एडमिट कर लीजिए कामयाबी इसी की है, जो अपनी गलती को मान लेगा, जो किया है उसको भी मान ले, जो नहीं किया उसको भी मान ले। इसलिए कभी भी ज़िंदगी में आपके कोई ऐसा मामला आए कि आप कोई बात कहें और गलती से गलत बात कह दें, फौरन चेक कर लीजिए, कोई बात नहीं, आई वाज रॉन्ग, मुश्किल लफ्ज़ है, लेकिन आप फील करेंगे कि जितना आप इसको कहते जाएंगे उतना ही इंशाल्लाह ताला आपका दिल भी खुलता जाएगा और दिमाग भी खुलेगा। तो बहरहाल ये थी वो चंद जंगें और गज़वात। جو غزوہ بدر سے پہلے ہوئے، کسی میں بھی کوئی لوٹ مار قتل و غارت کری کی نوبت نہیں آئی، اور اس سے دشمنوں پر دھاک بھی بیٹھ چکی تھی، خوف بھی ان کے دل میں آ گیا کہ مسلمان جو ہیں وہ کوئی سوئے بھی قوم نہیں ہیں، اور ان کو یہ اچھی طرح پتہ تھا کہ اگر ہم نے اس طرح کے کام کیے تو جواب ہمیں بھی ملے گا۔ آپ یہ کہہ سکتے ہیں کہ جیسے جنگ کی نوبت تو کبھی کبھی آتی ہے، لیکن عام طور پہ لوگ دوسروں کے ساتھ اپنا معاملہ اس طرح کا رکھتے ہیں کہ جس سے ان کو جرت ہی نہ ہو جنگ کی طرف آنے کی۔ پیچھے جو واقعات بھی ہم نے پڑھے اس سے آپ کے بھی ذہن میں یقیناً یہ بات آ چکی ہوگی کہ مسلمان جو ہیں وہ موت سے نہیں ڈرتے، جان ان کو پیاری ہے، لیکن اس لیے پیاری ہے کہ اللہ کے راستے میں کام آ جائے۔ پھر آپ نے جو ارد گرد کے چھوٹے چھوٹے قبائل تھے ان کے ساتھ بھی خوب اچھی راہ و رسم رکھی، جس کی وجہ سے آئندہ آنے والے وقت میں آپ کو کافی اس سے سپورٹ ملی، اور جنہوں نے آپ کا ساتھ نہ دیا پھر آپ نے ان کو پکڑا بھی۔ شروع میں تو صرف اذین للذین کی آیت پہ اجازت ملی تھی، لیکن بعد میں پھر بالکل جنگ کے لیے واضح طور پر فرض کے درجے کی آیات نازل ہو گئیں۔ مثلا اس میں ایک آیت سورۃ البقرہ ہی کی آیت نمبر 190 اور سے لے کے 193 ہے، وَقَاتِلُوا فِي سَبِيلِ اللَّهِ الَّذِينَ يُقَاتِلُونَكُمْ وَلَا تَعْتَدُوا، اور اللہ کے راستے میں لڑو ان لوگوں سے جو تم سے لڑتے ہیں، لیکن دیکھو زیادتی نہ کرنا، کیونکہ اللہ تعالیٰ زیادتی کرنے والوں کو پسند نہیں کرتا۔ دیکھیے، آپ جنگ کی آیتیں پڑھتے ہوئے بھی اللہ سبحانہ تعالیٰ کی جو ہدایات سمجھتے ہیں وہ کیا، زیادتی نہ کرو، حد سے نہ بڑھو، آگے نہ جاؤ۔ پھر طویل آیت ہے، آپ اس کا ترجمہ خود بھی پڑھ سکتے ہیں کہ اللہ تعالیٰ نے واضح طور پہ کہا کہ دیکھو جو تمہیں روکتے ہیں پھر تم ان کے ساتھ معاملہ اچھی طرح نبیٹ لو، اور جو لوگ تمہارے آگے نہیں آتے ان کو تم چھوڑ دو۔ پھر اسی طرح ایک اور آیت جو تھی وہ نازل ہوئی تھی، میرے خیال کے سورۃ محمد ہے، فَإِذَا لَقِيتُمُ الَّذِينَ كَفَرُوا فَضَرْبَ الرِّقَابِ، بس جب تم لوگ کفر کرنے والوں سے ٹکراؤ تو گردنے مارو، یہاں تک کہ جب انہیں کچل ڈالو تو جکڑ کر باندھو، اس کے بعد یا تو احسان کرو یا فدیہ لو، یہاں تک کہ لڑائی اپنے ہتھیار دے، یہ ہے تمہارا کام، اور اگر اللہ چاہتا تو خود ہی ان سے انتقام لے لیتا، لیکن وہ چاہتا ہے کہ تم میں سے بعض کو بعض کے ذریعے آزمائے، اور جو لوگ اللہ کی راہ میں قتل کیے جائیں اللہ ان کے اعمال کو ہرگز ضائع نہ کرے گا، اللہ تعالیٰ ان کی رہنمائی کرے گا اور ان کا حال درست کرے گا اور ان کو جنت میں داخل کرے گا جس سے وہ ان کو واقف کرا چکا ہے۔ یہ سورۃ محمد کی آیت نمبر 4 سے 7 ہے۔ پھر اس کے بعد آیت 20 میں اسی صورت میں منافقوں کی بات بھی کی گئی کہ جو ایسی باتوں کو سن کر کانپنے لگتے ہیں، ڈرنے لگتے ہیں، تو یہ اصل میں ان کے دلوں میں نفاق کے ہونے کی خبر دیتا ہے۔ نبی صلی اللہ علیہ وسلم ایک بالکل قائد بھی تھے، آنکھیں کھول کے چلنے والے تھے، کسی سے ڈرتے نہیں تھے۔ ضرورت ہے اس بات کی کہ آج بھی مسلمان اسی قسم کی اسٹریٹجیز رکھیں۔ حیرت ہوگی آپ کو اگر ہم آج کے مسلمان اور خاص طور پہ ہم پاکستان کے رہنے والے نبی صلی اللہ علیہ وسلم کی سیرت کو پڑھتے ہوئے اپنے حالات سے اگر اس کو ٹیلی نہ کریں، بالکل وقت اسی طرح سے اپنے طور طریقے جو تھے اس دور میں جن لوگوں کے جو دوست تھے جو دشمن تھے، اللہ تعالیٰ نے آج بھی وہی سارے حالات ہم سب کے سامنے رکھے۔ آج بھی وہی مسلمان ہیں، آج بھی وہی دشمن ہیں، صرف نام بدلے۔ شاید آپ کو یہ بات پتہ ہو کہ اس زمین پر سب سے پہلی اسلامی ریاست جو ایک نظریے کی بنیاد پہ قائم ہوئی وہ مدینہ تھی، اور دوسری کون سی تھی اور ہے؟ پاکستان۔ آپ پاکستان کو مدینہ ثانی کہہ سکتے ہیں۔ مکہ جو اس دور کا تھا، آج آپ کہہ سکتے ہیں کہ مسلمانوں کی کھلی دشمنی کرنے والے پاکستان کے ہمسایہ ملک ہو سکتے ہیں، اس دور کا خیبر آج کا اسرائیل ہوگا۔ آج بھی وہی ساری کہانی، اگر آج بھی لوگ اپنے آپ کو نہیں سمجھائیں گے، اگر مسلمان دبکے رہیں گے اور اپنے آپ کو کٹتے کٹاتے ہوئے یہاں سے رہ جائیں گے، تو یہ چیزیں آنے والے دور میں مسلمانوں کو نقصان دیں گی۔ اس لیے ضرورت ہے اس بات کی کہ آنکھیں کھول کے چلا جائے،